जनताको चासो हाम्रो सरोकार, सिधा प्रश्नको सिधा उत्तर, कार्यक्रम तातो बहस हरेक दिन बिहान 7:30 बजेदेखि 8 बजेसम्म मात्र सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा म कार्यक्रम प्रस्तुत नवराज थानुको साथ सुन्न नछुटाउनुहोला। नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको चर्चित बहसमूलक कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुत मनोवराज धानुक। हामी हप्ताको 7 दिन विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ। समसामयिक आर्थिक सामाजिक सांस्कृतिक तथा राजनीतिक विषयवस्तुमाथि हामी धारिलो प्रहार गर्छौँ सधैँ, र यही विषयवस्तुसँग आज सम्बन्धित रहेर एकजना राजनीतिक कर्मीलाई आज मैले स्टुडियोमा निमन्त्रणा गरेको छु र अलिकति बधाई पनि दिनुपर्नेछ, किनभने अत्यन्तै चर्चा थियो उहाँको बजारमा र कसले बाजी मार्छ रापरपाको कैलालीको चाहिँ पार्टी अध्यक्ष हुनका लागि बडो चुनावी दौरानमा हुनुहुन्थ्यो। दुईजना प्रत्याशी अगाडि देखिरहनु भएको थियो, गजेन्द्र सिंह र पछि होमबहादुर गुरुङ देखिनु भएको थियो, र अन्तिम आवरमा आएर होमबहादुर गुरुङ चाहिँ ब्याक भएर अर्का प्रत्याशी आउनुभयो, जो चाहिँ इन्दुबहादुर मल्ल प्रतिस्पर्धामा आउनुभयो र उहाँलाई 42-43 मतको मत अन्तरले उहाँले पराजित गर्दै 136 मत ल्याएर विजय प्राप्त गर्नुभयो। आजको अतिथिको रूपमा पक्कै पनि तपाईँले थाहा पाइसक्नु भएको छ होला, गजेन्द्र बहादुर सिंह हुनुहुन्छ। गजेन्द्र सिंह हुनुहुन्छ आज हामीसँग। हिजो मात्रै पदभार ग्रहण गर्नुभएको छ उहाँले, चाहिँ पार्टी अध्यक्ष बन्नुभएको छ कैलालीको, र उहाँलाई मैले आज स्टुडियोमा निमन्त्रणा गरेर उहाँलाई शुभकामना बधाई तथा उहाँका विचार आज हामी सुन्नेछौँ। उहाँका कार्ययोजना, उहाँले के गर्न खोज्दै हुनुहुन्छ, कसरी अब पार्टीले अगाडि बढाउनुहुन्छ, यी यावत विषयलाई आज जोड्दैछु। हामीसँग अतिथिको रूपमा हुनुहुन्छ रापरपा कैलालीका अध्यक्ष गजेन्द्र सिंह, उहाँलाई वेलकम गर्न चाहन्छु। स्वागत छ यहाँलाई, नमस्कार।
धन्यवाद धनुजी।
सन्चै हुनुहुन्छ?
एकदम सन्चै छु।
तपाईँलाई बधाई दिन चाहन्छु म, धेरै धेरै बधाई छ, शुभकामना छ, यहाँको कार्यकाल सफल होस् गजेन्द्र सर।
हृदयदेखि धन्यवाद धनुजी।
कस्तो लागिरहेछ सर यहाँलाई?
होइन, अब राम्रो लागिरहेछ, जिम्मेवारी बढेको छ, साथीहरूको आशा बढेको छ, मेरो विश्वास बढेको।
तपाईँले सोच्नु भएको थियो म पार्टीको अध्यक्ष बन्छु, एउटा केन्द्रीय सदस्य, तीन पटक तपाईँ केन्द्रीय सदस्य रहनुभएको रापरपा नेपालको, पार्टी एकीकरण हुनु, तपाईँको जित हुनु, तपाईँले विश्वस्त हुनुहुन्थ्यो, तपाईँ विश्वास गर्नुभएको थियो म चाहिँ जित्छु है भन्ने आशा थियो तपाईँलाई?
होइन, विश्वास थियो, किनकि म यो पार्टी चलाउनको लागि जिल्ला अध्यक्ष को जिम्मेवारी वहन गर्नलाई म विगत 3 महिनादेखि म साथीहरूको बिचमा थिएँ, साथीहरूको विश्वास को आकलन गरिरहेको थिएँ, साथीहरूको चाहिँ भनाइलाई म सुनिरहेको थिएँ, र मलाई थाहा थियो म जिल्ला अध्यक्ष हुन्छु, मलाई साथीहरूको चाहिँ विश्वास छ, सहयोग हुन्छ, र उहाँलाई लिएर म चाहिँ पार्टी चलाउन सक्छु भन्ने एउटा नयाँ सोच तयार भएर मलाई त्यो पहिलेदेखि थाहा थियो।
तर अस्ति भर्खरै मात्र मैले 2 दिन पहिले मात्रै तपाईँको अन्तर्वार्ता लिएको थिएँ टेलिफोनमा, यहाँलाई अवगत होला।
हो हो,
मैले पनि एनाउन्स गरेको थिएँ, यहाँलाई थाहा छ तपाईँको लहर चल्याएको छ गजेन्द्रजी, मेरो एनालाइसिस ठिक थियो या थिएन गजेन्द्र सर?
अनि तपाईँले जुन दिन मलाई टेलिफोनबाट इन्टरभ्यू लिनुभयो त्यही गेम प्लानमै थिएँ म, त्यो रातिको मिटिङ नै मेरो जित, म त्यो गेम प्लान गर्न नै गएको थिएँ, म ठिकाउरमा त्यति बेला, मेरो त्यति बेला म अहिले त म अब मलाई चाहिँ त्यो मेरो प्लान भन्नलाई कुनै अप्ठ्यारो छैन, किनकि म त्यो त्यति बेला मैले 1, 2, 3 नम्बर क्षेत्रको साथीहरू पुरै मेरो पक्षमा जाने निर्णय त्यो राति भएको थियो, तपाईँले बिहान मसँग इन्टरभ्यू लिनुभयो, मैले अलिक गेम प्लान खोले।
बधाई छ पुनः पनि यहाँलाई, धेरै धेरै बधाई छ, शुभकामना छ। अब अलिकति चर्चा गरौँ, एकातिर नेताहरू बढी थिए, चन्द्र गुरुङ जस्ता तपाईँहरूका अग्रज, राजेश भण्डारी जस्ता, जनक कुँवर जस्तो हाम्रो व्यक्तित्व हुनुहुन्थ्यो भने, एकातिर मेन बहादुर सर जुन हुनुहुन्थ्यो उहाँहरूको एउटा एलायन्स थियो, तपाईँ एकातिर हुनुहुन्थ्यो, तपाईँसँग युवा टोली ललित जोशी जो चाहिँ आफैमा एकजना युवा हुनुहुन्थ्यो, उहाँलाई मैले बारम्बार अन्तर्वार्तामा पनि ल्याउँदा धेरै टिका टिप्पणी पनि गर्थे, अहिले जिल्ला सदस्य बनिसक्नु भएको छ, एउटा व्यक्तिको प्रतिभा ललित जोशी तपाईँभन्दा बढी हाइलाइट देखि देखिनु भएको थियो त्यो दिन रवि भनौँ न अबिर सबिर लगाउने त्यो हलभित्र म प्रत्यक्ष आफै पनि थिएँ त्यहाँ तपाईँसँग जुन एलायन्स थियो पुष्कर भट्ट होइन ललित जोशी त्यसपछि गएर हाम्रो वीरेन्द्र बमको एलायन्स तपाईँसँग थियो त्यो जित्ने आधार चाहिँ तपाईँले के देख्नुभयो सर कसरी तपाईँको पल्ला भारी भयो अलिकति त्यसलाई विश्लेषण गरौँ न प्लिज
होइन मैले अघि नै भने नि जुन वास्तवमा साथीहरूको चाहिँ जुन सद्भाव जुन विश्वास जुन आशा राप्रपाको सङ्गठनको सन्दर्भमा जुन मलाई म प्रति देखाउनु भएको आशा नै मेरो जितको पहिलो कडी हो दोस्रो कुरा मलाई सबैको साथ थियो सबैको साथ मतलब तपाईँले भने ललित जोशी भन्नुहुन्छ ललित जोशी त मेरो यस चुनावको सारथी हो है ब्रेन मेरो चल्थ्यो तर मोटरसाइकल मात्र थियो हामीसँग गाडी घोडा थिएन हेर्नुहोस् जिपको गाडि ब्यानर त्यस्तो होइन अनि मेरो चाहिँ मोटरसाइकल चलाउने चाहिँ व्यक्ति चाहिँ मेरो सारथी भने ललितै हो तपाईँले एकदम कहाँबाट तपाईँले चाहिँ यो पिनआउट गर्नुभयो र मेरो हृदयदेखि मैले पनि उसलाई आभार व्यक्त गर्न चाहन्छु ललित जोशीलाई यसपटकको निर्वाचनमा जसरी मलाई उसले सहयोग गर्यो एउटा मेरो साहस बढायो भाइले ललित भाइलाई पनि म अहिले नै यहाँबाट धन्यवाद दिन चाहन्छु अब रह्यो सहयोगको कुरा सहयोग मलाई सबैले प्राप्त भयो राजनीतिमा हेर्नुहोस् विभिन्न कडीहरू छन् ती कडीहरू जोडिँदै आएछन् अहिले पनि अब थपिँदै आएछ मलाई सबैबाट सहयोग भयो आसारामजीले मलाई पूर्ण सहयोग गर्नुभयो वीरेन्द्र भाइले मलाई पूर्ण सहयोग गरे पुष्कर दाहरूले सहयोग गरे मलाई राजेश भाइले पनि सहयोग गरेका छ मलाई जनकुहनले पनि सहयोग गरेका छन् मलाई चाहिँ होमबाद गुरुङ दाईले पनि सहयोग गर्नुभएको छ मलाई चन्द्रबहादुर दाईले पनि सहयोग गर्नुभएको छ सहयोगको अर्थ भनेको मतलब डाइरेक्ट पर्चामा जाने हुँदैन हेर्नुहोस् म राजनीतिलाई राजनीतिको भाषा त्यही बुझेर म अहिले चुनाव जितेको हेर्नुहोस् सहयोग भनेको बडी ल्याङ्ग्वेज हो सहयोग भनेको मौनता हो सहयोग भनेको स्पष्ट प्रष्टता हो
नै अघिल्लो दिनसम्म होमबहादुर गुरुङ जुन तपाईँको प्रतिस्पर्धामा हुनुहुन्थ्यो एउटा जनजाति एउटा पूर्वी एलायन्स र पश्चिमको ठकुरी भन्ने एउटा यो राजनीतिमा किन हुँदो रहेछ सर यो जस्तो देखिन्छ नि क्षेत्रीयता जातीयता पछि तपाईँको अन्तिम आवरमा आएर होइन ठकुरीको भोट ठकुरीले काट्छ मल्ललाई अगाडि सारिनुपर्छ एउटा यो एलायन्सले पनि तपाईँलाई भनौँ न यो कुरालाई यहाँले कसरी विश्लेषण गर्नुहुन्छ र गजन सर प्लिज
होइन वास्तवमा मैले चाहिँ मेरो 26-27 वर्षको अवधिमा राजनीतिक जीवनमा मैले कहिले पनि भेगिए कुरा गरेन मैले कहिले पनि जातीय कुरा गरेन अहिले पनि यो निर्वाचनमा मेरो मुखबाट कहिले पनि निस्केन कुनै साथीले चलायो भन्छन् मलाई थाहा छैन कसले चलायो त्यो साथी त अहिले त अगाडि त आउनु पऱ्यो मलाई थाहा छैन त्यो कुरा तर एउटा स्पष्ट कुरा के भने अहिलेको निर्वाचनमा होमबहादुर दाई ब्याक हुनुभयो त्यो पनि पार्टीभित्रकै हुनुहुन्छ इन्दु दाई मेरो आफ्नै दाई होसिन्छ भित्र आइसु त्यो पनि पार्टीभित्रकै कुरा हो र म हिजो नै मैले क्लियर गरिसकेँ म आदरणीय दाजु चन्द्रबहादुर गुरुङ दाईसँग मैले क्लियर गरिसकेँ हुमा दाईलाई मैले चाहिँ जिल्ला कमिटीको मेम्बर मनोनित गरिसकेँ हो र म हिजो नै म भजनी गरेँ इन्दु दाईलाई भेटेर आइसकेँ होइन अब यो सबै क्लियर गर्छु यो राजनीतिभित्रको पार्टीभित्रको आन्तरिक कुरा थियो सकियो हिजो अस्ति साँझसम्म चल्यो दिनभरि चल्यो साँझ चाहिँ मत काउन्ट भइसकेपछि एउटा भाइ अगाडि आयो अर्को दाइले सहयोग गर्छु ठिकै छ म पछाडि केही छैन भनेर मलाई पिठीमा चाहिँ धापानेर गयो यो यथार्थ हो राजनीति यस्तै हेर्नुहोस्
गजेन सर अब तपाईँका चुनौतीहरू के देख्नुहुन्छ अवसर के छन् सर तपाईँलाई अब यो बडो जटिल परिस्थिति भनौँ या के भनौँ अब एउटा अधिवेशन सकियो महाधिवेशनको तपाईँ पूर्व सन्ध्यामा हुनुहुन्छ अब केही दिन बाँकी छ तपाईँहरू यहाँबाट फेरि आफ्ना प्रतिनिधिहरू लगेर काठमाडौँ जाने प्लानमा पनि हुनुहुन्छ होला पार्टीको एउटा नयाँ जिम्मेवारीलाई तपाईँले अवसर र चुनौती के देखिरहनु भएको छ सर प्लिज
होइन अब जिम्मेवारी चुनौती त धेरै छ धानुजी वास्तवमा राप्रपालाई मैले सोचेको राप्रपा बनाउनलाई अझै धेरै टाइम लाग्छ र मैले त्यसको लागि धेरै साथीहरू धेरै मेरा हातखुट्टाहरू अझ सशक्त हातखुट्टाहरू तयार गर्न छ तर सँगसँगै के भने एउटा हाम्रो अहिले चाहिँ च्यालेन्ज पनि बढेको छ मैले हिजो निर्वाचनमा जाँदाखेरि के भनेको थिएँ भने क्लबको राजनीति जस्तो पार्टी चलाउनु हुँदैन सिन्डिकेट जस्तो पार्टी चलाउनु हुँदैन अब मलाई सबभन्दा पहिले त्यो कुरा स्थापित गर्नु छ अहिले हाम्रो ठुलो परिवारलाई चाहिँ त्यही स्वरूपमा चाहिँ मैले बनाउनु छ त्यस कारणले अहिले समस्या छ अप्ठ्यारो छ त्यो पार नहुने चाहिँ छैन है फेरि मेरो दिमागमा मेरो मानस पटलमा एउटा प्लान तयार छ कैलालीको सन्दर्भमा अलिकति छुस्छ प्रान्त म हिजो सोकडको चाहिँ स्वागत सभामा गएर भनेर आएको छु छुस्छ भने मतलब मेरा सयवटा प्लानमध्ये एउटा प्लान थियो. एउटा अनुरोध म गर्छु के गर्छु धानु सर भने राजनीतिमा मैले दुई ठाउँमा विजय हासिल गरेँ. यसपटकको विजय हासिल त्यो प्लान हो. म नवजीवन सहकारीको चुनाव मैले विगतमा चारपटक लगातार चुनाव जित्ने मान्छे म हो. तिनवटा चुनाव मैले साथीहरूको मतले चाहिँ चुनाव जितेँ. चौथो चुनाव मैले प्लान अनुसारले चुनाव जितेँ नबुझ्नुहोस् है. त्यस कारणले मैले अहिले पार्टीभित्र जुन प्लान स्ट्राटेजी बनाएको छु मेरो साथीहरू पनि राम्रो आएछन्. म चाहिँ गौरव गर्छु. क्षेत्रमा नगरमा साथीहरू गाउँमा राम्रो आएछन्. तर जहाँ सुधार गर्नुपर्ने छ महाधिवेशन पश्चात सुरुवातको दौर सुरु हुन्छ. त्यो सुरुवातको दौरमा छटनी पनि सुरु हुन्छ. सङ्गठनमा प्रतिबद्ध साथीहरू सङ्गठनका प्यारा हुन्छन्. मेरो पदको प्यारा हुन्छन्. मेरो प्यार त उस्तै होला. मेरो पद भने जिम्मेवारीको जिल्ला जसको पदको प्यारो हुन्छन्. सङ्गठनमा अलिकति इलिट टाइपको बिहेभ गर्ने साथीहरूलाई म अलिकति लेभलमा सुरु गरिहाल्छु, लेभलमा ल्याउन सुरु गर्छु. त्यो राजनीति गुण पनि हो, गर्नु पनि पर्छ, र सङ्गठनको लागि चाहिँ एउटा स्ट्राटेजिक चाहिँ प्लान पनि हो.
जस्तै गजेन सर यहाँले भन्नुभयो, तर धेरैले यो कुरा फेरि विश्लेषण पनि गर्छन् किनभने राजनीतिमा मैले देखाए पनि छु र धेरै विश्लेषण पनि गरिरहेको हुन्छु मैले. यदि हेर्ने हो भने तपाईँको एलायन्समा जो थिए तपाईँको भनौँ न ग्रुपमा ती व्यक्तिहरू भोलिको दिनमा आशामा छन् क्या. अब भनौँ न एउटा तपाईँको कमिटी होला, त्यसमा चाहिँ मेम्बरहरू तपाईँले मनोनित गर्नुपर्ने होला होइन. त्यो एउटा देखिन्छ भने विपक्षी जुन अर्को गुट थियो त्यसका जुन भनौँ त्यो एलायन्समा देखिएका नेताहरू या भनौँ जिल्ला कमिटीमा उहाँहरूको पनि अपेक्षा छ, आशा छ. अब कहीँ फेरि गजेन्द्र सिंहले त्यो काखा पाखा हुन्छ नि काखी च्याप्ने र काखीभन्दा बाहिर राख्ने काममा फेरि तपाईँको पनि त्यही शैली प्रस्तुत हुने हो कि भन्ने मान्छेको प्रश्न हुनसक्छ. गजेन सर यहाँले के भन्नुहुन्छ यो विषयमा?
हुनसक्छ, वास्तवमा त्यो डर पनि हो. अब मलाई सहयोग गर्ने साथीहरूलाई चाहिँ त्यो डर पनि हुनसक्छ भाषा, किनकि सहयोग गरिसकेपछि के आशा पनि हुन्छ. मैले हिजो नै सुखडमा भनिसकेँ, सुरुवात गरिसकेँ. एउटा कुरा के बुझ्नुहोस् भने म चुनाव लड्दाखेरि मसँग मेरो मान्छे कोही पनि छैनन् भनिसकेको छु, छैन पनि. र तर मेजर पार्टमा के भनेको छु भने अध्यक्षलाई चाहिने जुन उसको अफिसियल पार्ट हो सेक्रेटरी जेनरल सेक्रेटरी अध्यक्षकै अनुकूल हुनुपर्छ. अब र एउटा पदाधिकारी अर्को कुनै अध्यक्षकै हुनुपर्छ. सपोज भन्नु त जेनरल सेक्रेटरी जोइन्ट सेक्रेटरी र ट्रेजरर
कोषाध्यक्ष भनौँ न
सचिव मैले अध्यक्षको चाहिँ
फेभरको मान्छे हुनुपर्छ, निर्णय गरेर पास त गर्नु पर्यो,
किनकि लेख्नु पर्यो, सबै कुरा गर्नु पर्यो, त्यो हुनुपर्छ भन्ने मान्यता हो. त्यो साधारण कुरो हो किनकि अफिसियल आउनलाई भने मैले अब निर्णय पास गर्ने साथीहरू त कमिटीको साथीहरू नै छँदैछन्. कमिटीमा पनि बहुमत निकै साथीहरू छन्. मैले 1, 2, 3 चाहिँ हाम्रै साथीहरू छन्, 4 हाम्रै साथीहरू छन्, 5 पनि हाम्रै साथी, 6 हाम्रै साथीहरू छन्. यी सबै हाम्रो साथी भइसक्यो कि मान्छे के जोड्छन् भनेपछि अब राजनीति चुनाव सँगसँगै जीवनसँग जोडिदिन्छन्, चुनाव सँगसँगै त्यो रिजल्टसँग जोडिदिन्छन्. त्यो होइन, चुनाव सँगसँगै को जुन रिजल्ट आउँछ त्यो सँगसँगै सबै कुरा बितिसक्छ कि त्यो रातसँगै त्यो गइसके आउँछ.
तर तपाईँले यो कुरा भनिरहँदा महिलाको भनौँ न प्रतिनिधि पनि देखिएन सर होइन. चुनावी मैदानमा पनि तपाईँ दुईजना मात्रै हुनुहुन्थ्यो, महिलाको नाम पनि सुनिएन. सदस्यमा पनि महिलाहरू 33% हामी अहिले कुरा गर्छौँ, धेरै महिला दिदीबहिनीहरूले यतिखेर सुनिरहनु भएको छ. हामी यो विषय चर्चा गरिरहँदा महिलाको प्रतिनिधिको विषयमा यहाँले के सोचिरहनु भएको छ सर? महिलालाई पार्टीभित्र कस्तो स्थान हुन्छ? महिलालाई चाहिँ राजनीतिमा अधिकारका कुरा आउँछन्, राजनीति प्रतिनिधिका कुराहरू आउँछन्, राजनीतिमा चाहिँ महिला भनौँ न स्थानका कुराहरू आउँछन्, यहाँले के भन्नुहुन्छ गजेन सर प्लिज?
होइन, महिला नआउनु भएको होइन, महिलाहरू सबै क्षेत्रबाट आउनु भएको छ. अहिले जिल्ला कमिटीमा पनि हाम्रो पर्सेन्टेजको हिसाबले पनि महिला आउनु भएको छ. म प्रयास गर्दैछु त्यस्तो वातावरण बनोस्, जिल्ला कमिटीमा महिलाले एउटा सम्मानित पदमा आफ्नो चाहिँ स्थान पाउन्. महिलाप्रति जहिले पनि इमान्दारता साथ म के भन्छु, महिलाहरूलाई पार्टीमा अगाडि बढाउनुलाई मेरो जहिले पनि प्रतिबद्धता छ. र अर्को कुरा के भने हेर्नुहोस्, अहिले सबभन्दा ठुलो पार्टी सङ्गठन चलाउने नै महिला र युवा हुने. अब यो समय गइसक्यो, पुरानो परम्परा पुरानो ढर्रा अनुसारले पार्टी चल्दैन. हेर्नुहोस्, युवाहरू विद्यार्थीहरू र महिलालाई जब हामी फ्रन्टमा ल्याउँदैनौँ उनीहरूलाई जिम्मेवारी दिनु पार्टी सङ्गठन अगाडि बढ्दैन भन्ने कुरा म विश्वस्त छु।
तपाईँ यङ हुनुहुन्छ होइन, हिजोको दिनको रापरपा र रापरपा नेपाल बिच एकता बनेपछि यो गुड देखियो कि भन्ने पनि चर्चा आयो सर होइन, धेरैले के भन्यो भने हिजोको दिनमा पार्टी प्रवेश गर्दा कसैले रापरपा नेपालमा प्रवेश गरे, कसैले चाहिँ रापरपामा प्रवेश गरे भनौँ न, विभिन्न पार्टी परित्याग गरेर ती व्यक्तिहरू आज एउटै छातामुनि अर्थात् रापरपा नेपालको चुनाव चिन्ह या भनौँ झन्डामुनि बसिरहँदा आज फेरि त्यही रापरपा र रापरपा नेपाल मात्रै गरिए, हामी चाहिँ बाहिरबाट गएका दलित आदिवासी जनजाति थारू भनौँ न उहाँहरू जति पनि हुनुहुन्छ उहाँहरूले मलाई के भन्नुभएको छ भने नवराजी यदि तपाईँले अध्यक्षज्यूको अन्तर्वार्ता लिनुभयो भने दलितको लागि मलाई भोला भोला भनौँ न भोला सर हुनुहुन्छ नि हाम्रो, उहाँले मलाई भन्नुभएको यो विषय चाहिँ कसरी चाहिँ पार्टीमा चाहिँ दलितहरूको स्थान सुरक्षित हुन्छ, अन्य पार्टीबाट गएका व्यक्तिहरूलाई चाहिँ भनौँ न स्थानहरू उहाँहरूले चाहिँ मेन्टेन गरेर चाहिँ भनौँ पार्टीलाई मिलाएर लग्नुहुन्छ या भनौँ उहाँहरूले फेरि त्यही रापरपा र रापरपा नेपाल मात्रै लग्ने हो कि भन्ने कुराहरू पनि आएको छ सर प्लिज।
अनि त्यस्तो केही पनि छैन धानुजी, एउटा कुरा के भन्नु चाहन्छु तपाईँलाई भने यो राप्रपा राप्र नेपाल जनशक्ति सबै मैले हेरिसकेको अवस्था हो। अहिले पार्टीमा दुइटै पक्षमा जो नेताहरू हुनुहुन्छ उहाँहरू मेरो गुरुहरू हो, 26-27 वर्ष राजनीति गर्दाखेरि उहाँहरू कै मैले आशीर्वाद उहाँहरूकै इसारामा मैले राजनीति सिकेँ हो। मैले अध्यक्ष चुनाव जितिसकेपछि लगत्तै सबैले मलाई फोन गर्नुभएको छ बधाई छ भने मैले एउटै शब्द भनेको छु, म तपाईँहरूकै शिष्य हुँ, म तपाईँहरूले सिकाएको राजनीतिज्ञ हुँ, यो दुई शब्द भनेको छु तपाईँ कति है तपाईँ धेरै बुझ्नुहुन्छ। अब रह्यो कुरा के भने विभिन्न पार्टीबाट आएका साथीहरू हाम्रो पार्टीमा सम्मानको सम्मानका कुराहरू यो हेर्नुहोस् यही हो मूल सूत्र नै हो, मूल सूत्र नै हेर्नुहोस् यही कडीलाई जोड्यो भने अनि सङ्गठन हुने हो पार्टी हुने। हेर्नुहोस् मैले आज एउटा दलितको चाहिँ सम्मान गरेँ, दलित परिवारको सम्मान गरेँ, एउटा जनजाति परिवारको सम्मान गरेँ, एउटा थारू परिवारको सम्मान गरेँ, राणा परिवारको सम्मान गरेपछि त्यो एउटा व्यक्तिलाई गरेको हो नि, हेर्नुहोस् सारा परिवारलाई सारा समाजले गरेको हुन्छ। मैले विश्वास छ म त्यो कुरा म पछि हट्नेवाला छैन।
भनेपछि यो प्रश्नलाई पनि तपाईँले सम्बोधन गर्नुहुन्छ पार्टीलाई भित्र सबै कुरालाई चाहिँ
सबै समावेशी किसिमले
सबैको लोकप्रिय बन्नुहुन्छ तपाईँ?
यस म प्रयास एकदम अत्यन्त प्रयास गर्नेछु, मेरो भरमुग्धो प्रयास हुनेछ।
ओके, यसपछि हामी राजनीति विषय अन्य विषयमा यतिखेर देशको अवस्थाको विषयमा चर्चा गर्छु, यतिखेर म छोटो व्यापारिक विश्राममा जान्छु। आधुनिक श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको चर्चित बहसमूलक कार्यक्रम तातो बहस सुन्दै हुनुहुन्छ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा। र कार्यक्रममा म छु कार्यक्रम प्रस्तुत नवराज धानुक, भने मलाई प्राविधिक रूपमा साथ दिँदै हुनुहुन्छ अनिल हुनुहुन्छ आज प्राविधिक मित्रको रूपमा। र हामी हिजो मात्रै पदभार ग्रहण गर्नुभएका रापरपा कैलालीको अध्यक्ष हुनुभएका एकजना प्रभावशाली युवा नेता हामीसँग हुनुहुन्छ गजेन्द्र सिंह हुनुहुन्छ, उहाँलाई म कार्यक्रममा पुनः वेलकम गर्न चाहन्छु। गजेन्द्र सर यहाँलाई पुनः स्वागत छ। अब यो पार्टीलाई एकता बनाएर केन्द्रमा पनि ऐतिहासिक राष्ट्रिय महाधिवेशन भन्नुभएको छ, मसँग बारम्बार चर्चा पनि भइरहन्छ मोहन श्रेष्ठ होइन हाम्रो किरण गिरी सरहरूसँग मेरो कन्ट्याक्ट पनि भइरहन्छ, फेसबुकमा उहाँहरूले मेसेज पनि गरिरहनु भएको छ, ठाउँ ठाउँबाट राम्रा राम्रा क्यान्डिडेटहरू पनि अगाडि आइरहनु भएको छ। के छ सर अब यो पार्टी एकता बनेपछि फेरि त्यो तपाईँ भन्नुहोस् या जिल्लामा भन्नुहोस् केन्द्रमा भन्नुहोस् यो देखिने सम्भावना देख्नुहुन्छ तपाईँले उम्मेदवारीको हदमा हेर्ने हो भने होइन अब चाहिँ रापरपा एक हो अन्य शक्तिसँगको लडाइँ हो यसलाई एक बनाएर लग्नु पर्छ भन्ने यहाँको चाहिँ के छ बुझाइ यो विषयमा?
होइन यो अब वास्तवमा के हुन्छ भने दुईवटा पक्ष भइसकेपछि फरक मत आउनु स्वाभाविक कुरा हो, तर नेतृत्वमा जाने व्यक्तित्वले त्यो दुईटै पक्षलाई को फरक मतलाई धेरै टाढा फालेर पन्छ्याएर भनौँ मिलाउन सक्नुपर्छ। अब दुईजना उम्मेदवार हुन्छन्, दुईजना उम्मेदवारका समर्थक हुन्छन्, समर्थकका अझ फ्लोर्स हुन्छन्। अब त्यो दुईजना उम्मेदवार भइसकेपछि एउटा चुनाव बित्ने हो, एउटा चुनाव बित्छ हार्ने या पराजित हुने जसले उसले चाहिँ निष्क्रिय भइदिने हो भने त सङ्गठन नै रहँदैन, पार्टी नै रहँदैन। त्यस कारणले त्यो विजयी हुने जुन व्यक्ति हुन्छ या सर्वसम्मत व्यक्ति हुन्छ उसले सबैलाई समेटेर लैजानुपर्ने हुन्छ, भूमिका पनि त्यही गर्नुपर्ने हुन्छ, बोली मात्र होइन। मैले त्यो सुरुवात गर्ने प्रयास गरेको छु, हिजो नै मैले भने अहिले भर्खर तपाईँलाई भने मैले हिजो आदरणीय होमवाद दाईको जुन कुरा तपाईँले सुरुमा लिनुभयो पहिला उहाँको नाम चर्चामा थियो पछि हिन्दुता लड्नुभयो भनेर मैले हिजोदेखि सुरुवात गरेको छु। म बिहानै उठेर चन्द्रबाद दाईसँग गएर आशीर्वाद मागेको छु, दाई मलाई आशीर्वाद दिनुहोस्, राजनीतिको आशीर्वाद दिनु भनेर। त्यसपछि मिटिङमा मैले आदरणीय दाजु चन्द्रबहादुर दा के अरे मोहम्मद दाईले मैले जिल्ला कमिटीको चाहिँ सदस्यमा फर्स्ट एक नम्बरमा मनोनित गरेको छु। त्यसै गरेर म आदरणीय दाजु इन्दु दाईसँग पनि भेट्न गएँ। यो म तपाईँलाई बेहोरा किन भन्दैछु भने यही परम्परा यही प्रक्रिया हाम्रो वार्ड लेभलसम्म हुनुपर्छ।
त्यो तिक्तता रहनु भयो
रहनुहुन्न। मेरो चाहिँ प्रष्ट चाहिँ विचार र भूमिका पनि यही रहन्छ। केन्द्रमा पनि त्यही हेर्नुहोस्, केन्द्रमा पनि मैले देख्दैन अब राप्रपा जसरी फुटेर राप्रपालाई एउटा परिस्थितिमा पुर्याइयो नेताहरूको भूमिका कारणले, कार्यकर्ताहरूको चाहिँ मनमा चाहिँ एउटा पीडा दिइयो, त्यसैको उपज अहिले राप्रपा एक भएको छ। नेताहरूमा एउटा चाहिँ विगतको चाहिँ भुल का सन्दर्भमा उहाँले आफूलाई चाहिँ प्रस्याइसक्नुभयो, हामीले गल्ती गऱ्यौँ त्यसकारण पार्टीले यो अवस्थामा पुगेको छ, कार्यकर्ताहरू चाहिँ कुनै ठाउँ पुग्न सकेनन्, संगठन निर्माण हुन सक्ने पीडा छ। त्यसमा मलाई लाग्दैन अहिले पार्टी चाहिँ म केन्द्रमा चाहिँ दुई धारमा जाला।
तर एउटा कुरा नि गजेन सर, यो विषय पनि बडो चर्चामा आउँछ, अब जुन महाधिवेशनमा केही विवादित विषयहरू भनौँ या ती एजेन्डाहरू चाहिँ भनौँ पेन्डिङ अवस्थामा रहेको छ राष्ट्रिय महाधिवेशनमा, यी इस्युहरू जस्तै राजसंस्थाको विषय छ, धर्मनिरपेक्षताबाट हिन्दू सनातन धर्ममा जाने विषयहरू छन्, यी यावत विषयलाई हेर्ने हो, संघीयताका कुराहरू छन्, यी यावत विषय गणतन्त्रका कुरा जुन हामी अहिले पनि चर्चा गर्छौँ सर होइन, यी यावत विषयमा चाहिँ तपाईँले के देख्नुहुन्छ, जनताले कुन पक्षमा जानुपर्छ या समयको माग के हुनसक्छ? सर गजन सर, यहाँ आफू एउटा जिम्मेवारी पदमा हुनुहुन्छ र यो विषय हेर्ने हो भने यी यावत विषयमा चाहिँ के गर्नुपर्छ, राप्रपाले के हुनुपर्छ जस्तो लाग्छ सर? अब
होइन, यो वास्तवमा यो कुरा कस्तो भने हामीले टुङ्गिसकेको कुरा छ। यो एक नेताले एउटा गल्ती चाहिँ गरे जस्तो लाग्छ मलाई, यसलाई जिल्लासम्म पुर्याउनु पनि जरुरी थिएन, यसलाई हिडन एजेन्डाको रूपमा राखिदिए पनि हुन्थ्यो। अब हामीले त्यो केन्द्रीय कमिटीमा हामीले सल्लाह पनि दिएकै हो, एउटा एजेन्डाको कारणले अलिकति एउटा पार्टी राप्रपा नेपाल राजतन्त्रवादी राजसंस्थालाई चाहिँ ल्याउनुपर्छ हुनुपर्छ भन्ने पार्टी, अर्कोतिर हिजो राजसंस्थावादी पार्टी भए पनि राप्रपा
गणतन्त्रमा
स्वीकारिसकेको अवस्था बाध्यता त छ। हेर्नुहोस्, नेताहरू पनि बाध्यता छ, पार्टीमा आफ्नो लबीमा पेनिटेसन गर्न जरुरी पनि छ, त्यो राजनीति हुन्छ। हेर्नुहोस्, सबै जिल्लाहरूमा भइरहेछ त्यो कुराहरू कि हाम्रो एजेन्डाको पक्षमा बहुमत आओस्। तर मलाई लाग्दैन, अझ पनि के लाग्दैन भने अब राप्रपाका नेताहरू कमल थापा, पशुपति शमशेर, डक्टर लोनी, लोकन्दा चन्द, उहाँहरू नै शीर्ष नेता हो, उहाँहरूले अब एउटा कुरा गाँठो पारिसक्नु भएको छ के भने पार्टी फुट्नुहुन्न, विचार आओस्, छलफल होस्, होइन अब केन्द्रीय कमिटीमा चाहिँ प्रतिस्पर्धा होस्, तर पार्टी फुट्नुहुन्न भन्ने गाँठो पारिएको छ। अहिले पनि मैले गरेको भूमिका पनि त्यही। हेर्नुहोस्, यहाँ पनि हामी चुनाव लड्यौँ नि त, लडेनौँ, तर पार्टी फुट्दैन। हेर्नुहोस्
तर अहिले गजेन सर के भन्छन् मान्छेले भने, बाहिर चर्चा पनि सुनिन्छ र यो विषय मैले अध्ययन गर्दा विभिन्न लेखहरूमा पनि देखिन्छ, अबको लडाइँ भनेको कमल थापा या व्यक्तिको लडाइँ होइन, एजेन्डामा जाने हो भने राजसंस्था, हिन्दू धर्म र तपाईँको हाम्रो गणतन्त्रकै विषयको लडाइँ हुनेछ, जोसुकै उम्मेद्वार भए पनि यो अबको भनेको विषय या एजेन्डाको लडाइँ हुनेछ भन्ने कुरामा यहाँ सहमत हुनुहुन्छ?
अनि एजेन्डाको विषयमा लडाइँ चाहिँ होइन, हेर्नुहोस् त्यो प्लेटफर्ममा आफ्नो विचार राख्ने कुरा हो। अब अहिले वास्तवमा बाहिर पनि खेलिरह होलान्, गणतन्त्रवादीहरू पनि खेलिरह होलान्, राजतन्त्रवादी पनि खेलिरह होलान्, होइन म त हेर्नुहोस् गणतन्त्र राजतन्त्र दुइटैको मान्छे हो म। हेर्नुहोस् म
भनेपछि दुइटा ठाउँमा नाउँमा राखेर दौड्नुपर्छ,
होइन म त्यो भने होइन,
एउटा देश त एउटा गणतन्त्रमा गइसकेको छ, राजसंस्था हामी विषय चर्चा गर्न सक्छौँ र
होइन, सुन्नु न एउटा कुरा के भनिदिन्छु म भने अपरिवर्तनीय कुरा यो संविधानमा छैन, सहमति गरेको छ राप्रपाले, राप्रपाका 25 सभासदहरूले जुन संविधान सभामा एउटा चाहिँ मोर्चाबन्दी गरेर विरोधको आवाज शङ्खनाद गरे, त्यसपछि एउटा चाहिँ संविधानमा एउटा कोरिएको छ। हेर्नुहोस्, अपरिवर्तनीय कुरा संविधानमा कुनै पनि छैन, त जनताले चाहेपछि जहिले पनि आउने कुरा त हामीले नाइ भन्न कहाँ सक्छौँ? हेर्नुहोस् अहिले त
एउटा कुरा तपाईँले भन्नुभयो ठ्याक्कै, तपाईँ अब यो सार बुझिरहँदा हामी विश्लेषण गर्दा गर्दा त्यो कुरा म बुझ्ने पनि भइसकेको छु जस्तो मलाई लाग्छ। तपाईँ राजसंस्थाको पक्षमा यसरी हेर्दा देखियो जुन तपाईँको भ्यू, यदि जुन चाहिँ पार्षदहरू भनौँ या महाधिवेशन प्रतिनिधिहरूले यो एजेन्डालाई फेल गरे भने त्यसपछि के हुन्छ सर?
होइन, मैले त्यसरी मैले भनेको होइन, मैले भन्नु खोजेको के भने राजनीतिक भन्दा टाढा कुरा हो यो, राजसंस्था र धर्म राजनीतिमा टाढा हो यहाँ सबैजना सल्लाह गरेर भेट हुन सक्छ
त्यो आस्थाको मात्र केन्द्र
यस राजनीति भने अर्कै कुरा हो अहिले राजनीतिसँग चाहिँ धर्म चाहिँ र राजाले जोडिरहेछन् त्यो होइन राजनीति भने त राप्रपा छँदैछ नि भने त्यो त धर्म धर्म भने त हाम्रो आस्था हो राजा भने हाम्रो आस्था हो त्यहाँ किन विवादमा ल्याइरहेको छौँ धर्म राजालाई राजनीति गरौँ न राप्रपा राजनीति गरौँ सङ्गठन गरौँ मिलाउँ देशमा विकास कसरी त्यो सोचौँ अरू पार्टीले पनि किन चासो यहीँभित्र पनि चाहिँ धेरै बमण्डर मचाउनु पनि के छ कारण महाधिवेशन जाँदैछौँ जुन कुरा चाहिँ बहुमत साथीहरूले चाहिँ ओके गर्छन् त्यो ओके हुन्छ हामी ब्याक भएर जिल्लामा आउँछ तयारी गर्छौँ
अब स्थानीय चुनावको कुरा पनि छ गजेन सर लास्ट लास्टमा छु अब धेरै कुरा गर्न मन थियो यहाँ भनौँ न जुन तिक्तता छ थारू पहाडी बिचको हिजो मात्रै मैले चर्चा गर्दा रामजनम चौधरीले जुन कुरा भन्नुभयो कैलाली कञ्चनपुर नटुक्रेसम्म यो समस्या समाधान हुँदैन या कैलाली कञ्चनपुरका चाहिँ जनताले चाहिँ जुन आफ्नो माग छ यो मागलाई हामी लिएरै जान्छौँ भन्ने कुरा गरिरहँदा यहाँ अब एउटा जिम्मेवारीमा हुनुहुन्छ यहाँ थारू पहाडी बिचको जुन तिक्तता छ तपाईँको पार्टीमा पनि राम्रो थारूहरूको चाहिँ मलाई लाग्यो एलायन्स देखेँ मैले राम्रो प्रतिनिधिहरू देखेँ यहाँले के गर्नुहुन्छ सर यो विषयमा अब पार्टीभित्र या यो यो एजेन्डालाई एउटा सामाजिक सद्भाव हामी थारू पहाडी भाइ भाइको एउटा यो एजेन्डालाई यहाँले कसरी सतहसम्म ल्याउनुहुन्छ प्लिज
अहिले पहिलो कुरा त धानुजी एउटा कुरा के भने मेरो जन्म नै थारू गाउँमा भयो मेरो हुर्काई नै थारू गाउँमा भयो मैले थारू परिवारलाई जति नजिकबाट चिनेको छु नि सायद धेरै कम मान्छेहरूले चिनेको छ यो जुन परिस्थिति कैलालीमा कञ्चनपुरमा सिर्जना भएको छ त्यो हाम्रो हातको कुरा हुँदै होइन यो कसैले खेलिदियो हाम्रो चाहिँ संस्कारमाथि चाहिँ एउटा चाहिँ
प्रहार
गर्यो सम्बन्धमाथि प्रहार गर्यो उनीहरूलाई विभिन्न कुराहरू चाहिँ बिचमा पुर्याइए र यो घटना घट्यो हामीसँग पनि धेरै चौधरी परिवारहरू छन् आसारामजी जस्तो चौधरी परिवारको नेताहरू छन् जो सशक्त एउटा केन्द्रीय सदस्य पनि हुनुहुन्छ भोलिको दिनको हाम्रो चाहिँ नेतृत्व पनि हो अब एउटा कुरा चाहिँ म के भन्न चाहन्छु मेरो आदरणीय सम्पूर्ण थारू समुदायमा पहाडी समुदायमा के भने यो हामीले गरेको कुरा होइन हेर्नुहोस् क्षणिक केही सोचका लागि आफ्नो फाइदाको लागि जुन केही व्यक्तिहरू लागे त्यो व्यक्तिहरूको उपजको कारण हो यो मेरो कर्तव्य र म प्रश्नमा के भन्छु भने मेरो थारू परिवारसँग जुन एउटा लगाव छ यो सम्बन्ध सदैव रहनेछ र म उहाँहरूको सन्दर्भमा जहिले पनि जिल्लामा केन्द्रमा जहाँ पनि मैले चाहिँ आफ्नो उहाँहरूको हितको लागि उहाँहरूको चाहिँ संस्कारको लागि उहाँको समाजको लागि म जहिले पनि आवाज बुलन्द गर्ने प्रयत्नशील प्रयत्न रहनेछु मेरो प्रतिबद्ध पनि हो
थ्याङ्क यू सो मच आफ्नो समय दिनुभयो यहाँको कार्यकाल सफल होस् यहाँको जति पनि टिमहरू छन् रापरपालाई यो महाधिवेशन लागेको छ यसलाई अझ सतहसम्म ल्याएर तपाईँहरू यसलाई चाहिँ भनौँ न एउटा राम्रो एजेन्डालाई तपाईँहरू पास गराउनुहोस् महाधिवेशनमा हाम्रो शुभकामना छ अग्रिम शुभकामना छ महाधिवेशनको सफलताको लागि थ्याङ्क
यू धन्यवाद धानुजी म अब तपाईँले मलाई यहाँ बोलाएर आफ्नो मनको कुराहरू राख्ने मौका दिनुभयो म तपाईँ केही रेडियो मार्फत कैलाली जिल्लाका सम्पूर्ण मेरा आदरणीय पार्टी पङ्क्तिका साथीहरू र अन्य मेरा सुपुजन्तिको साथीहरूलाई सबैलाई एउटा आश्वासन पनि दिन के चाहन्छु अनुरोध पनि गर्न चाहन्छु तपाईँहरूको माया ममताले म यो ठाउँमा पुगेको र तपाईँहरूको सरसल्लाहले फेरि म अगाडिका बाटोहरू बनाउनेछ भन्ने विश्वास दिलाउन चाहन्छु धन्यवाद
थ्याङ्क यू सो मच आदरणीय श्रोता आजको यो तातो बहस मैले रापरपा कैलालीका चाहिँ हालै निर्वाचित हुनुभएको एक दिन मात्रै भएको छ उहाँ निर्वाचित भएको गजेन्द्र सिंह हुनुहुन्थ्यो नयाँ पार्टी अध्यक्षसँग मैले चर्चा परिचर्चा र बहस गरेँ तातो बहसमा उहाँका अवसर चुनौती र उहाँले चाहिँ अब पार्टीभित्रको तिक्ततालाई कसरी अगाडि बढाउनुहुन्छ यावत विषयमा रहेर चर्चा परिचर्चा बहस गरे सुनिदिनु भयो आभार व्यक्त गर्न चाहन्छु प्राविधिक रूपमा सहयोग गर्ने अनिललाई आभार व्यक्त गर्दै आजलाई कार्यक्रमबाट म नवराज धानुक पनि भोलिसम्मका लागि बिदा माग्छु हवस् नमस्कार